यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नीति र विचारका आधारमा मात्रै कम्युनिष्ट एकता हुनुपर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जोड़। जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण आँखाको समस्या बढ़दो रहेको विज्ञहरूको भनाई। सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर 70मा एक दम्पतिको मृत्यु र गाँजामा झण्डै 1/3 जनसंख्या भोकमरीको चपेटामा। गृहमन्त्री रमेश लेखकले विपद संकटग्रस्त क्षेत्र घोषित तराई मधेसका स्थानीय तहका प्रमुख अध्यक्ष र प्रमुख जिल्लाधिकारीहरूसँग छलफल गर्नुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज भर्चुअल रूपमा आयोजित समन्वयात्मक बैठकमा मन्त्री लेखकले खानेपानी र सिंचाईको समस्याग्रस्त स्थानका साथै प्राथमिकताका आधारमा डीप ट्यूबवेल र डीप बोरिङ जडान गर्ने स्थानको पहिचान गर्ने कार्यका लागि समन्वय र सहजीकरणका लागि प्रमुख जिल्लाधिकारीलाई निर्देशन दिनुभयो। उहाँले पानीको स्रोत नभएका वा स्रोत सुकेका स्थानमा ट्याङ्करबाट पानी वितरणलाई निरन्तरता दिन सुरक्षा निकाय सहित निजी क्षेत्रका ट्याङ्करको समेत उपयोग गर्न निर्देशन दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले कृत्रिम बौद्धिकता एआईलाई नेपालले विलासिता नभई समानता, रूपान्तरण र न्यायको साधनका रूपमा लिएको बताउनु भएको छ। चीनको सांघाई वर्ल्ड आर्टिफिशियल इन्टेलिजेन्स एआई सम्मेलन 2025 आज सम्बोधन गर्दै उहाँले एआईका उपलब्धिको पहुँच र समानता बारे विचार राख्नुभयो। सम्मेलन अन्तर्गत विश्वव्यापी एआई शासन सम्बन्धी उच्चस्तरीय बैठकमा उहाँले पारदर्शिता, समावेशिता, जवाफदेहिता र एआई को गैर सैनिकीकरणलाई प्रवर्धन गर्ने संयुक्त राष्ट्रसंघ नेतृत्वको चार्टरलाई समर्थन गर्ने बताउनुभयो। मन्त्री गुरूङले एआईको विकासका लागि नेपालको दृष्टिकोण समावेशी तथा मानव केन्द्रित रहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्ने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्म शताब्दी तथा 47 स्मृति दिवसका अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले विगतको वाम एकतालाई जनता र कम्युनिष्ट कार्यकर्ताहरूले अनुमोदन गरे पनि त्यो एकता टिक्न नसकेको प्रति दुःख व्यक्त गर्नुभयो। उहाँले पुष्पलालले अघि सारेका विचारबाट निर्देशित हुने त्यसको अनुसरण गरे मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो। राष्ट्रिय संग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएका 3 प्राचीन सम्पदा कलाकृति आज पुनर्स्थापनका लागि इतुम्बाल स्थित भास्कर देव संस्कारित केश चन्द्रकृत पारावत महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरेको छ। उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाश मान सिंहको उपस्थितिमा संग्रहालय प्रमुख अरूणा नकर्मीले 2037 साल भदौ 29 चोरी भएको 300 वर्ष पुरानो चिन्तामणि लोकेश्वर, 575 वर्ष पुरानो गगन सिंह भारोया र उहाँकी पत्नी सहितको थाङ्का पौवा र 321 वर्ष पुरानो केश चन्द्र सहितको भैरवको कलाकृतिलाई आज महाविहार संरक्षण समाजलाई हस्तान्तरण गर्नुभएको हो। चोरिएको कलाकृति अमेरिका पुर्याइएको पत्ता लागेपछि आवश्यक समन्वय गरी 45 वर्षपछि गत फागुन 19 नेपाल फिर्ता ल्याएर राष्ट्रिय संग्रहालयमा राखिएको थियो। हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण आँखा सुक्खा हुने समस्या दिन प्रतिदिन बढ़दै गएकोले सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। आँखा पोल्ने, बिजाउने, रातो हुने, धमिलो हुने र सुक्खा आँखाको समस्या हुन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका हुन्। तिलगंगा आँखा अस्पतालकी रिफ्रेक्टिभ सर्जरी युनिटका विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डाक्टर वन्दना खनालले धुवा, धूलो, प्रदूषण, एसी र फ्यानमा लामो समय बस्दा सुक्खा आँखाको सम्भावना बढ़ने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभयो। उहाँले मोबाइल, कम्प्युटर, ल्यापटप जस्ता प्रविधिको अत्यधिक प्रयोग नगर्न पनि सुझाव दिनुभयो। डडेलधुरामा आत्महत्या गर्नेको संख्या वृद्धि हुन लागेपछि यसको रोकथामका लागि सरोकारवाला पक्षहरू सक्रिय भएका छन्। एक वर्षको अवधिमा मात्रै डडेलधुरामा आत्महत्या गर्नेको संख्या 35 पुगेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय डडेलधुराले दिएको छ। आत्महत्याका घटनाहरूमध्ये 4 आत्महत्या दुरूत्साहनको मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी प्रमुख सुगन्धा श्रेष्ठले जानकारी दिनुभयो। सप्तरीको रूपनी गाउँपालिका दुई पौवामा आज सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतिको मृत्यु भएको छ। स्थानीय 45 वर्षीय बालेश्वर खंग मण्डल र उहाँकी श्रीमती 42 वर्षीय रामकुमारीको विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभयो। आफ्नै घरमा रहेको रिक्सा चार्ज गर्न खोज्दा श्रीमानलाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन्। जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिए पश्चात तेहरान स्थित नेपाली अवैतनिक वाणिज्य दूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा स्वदेश फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मुस्ताङको लोमानथाङ गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने परिवारलाई विद्युतीय इण्डक्सन चूलो वितरण गरेको छ। गाउँपालिकामा केन्द्रीय विद्युत प्रसारणको पहुँच पुगेसँगै आर्थिक अवस्था कमजोर भएका अपाङ्गता र ज्येष्ठ नागरिकलाई लक्षित गरी 210 जनालाई चूलो वितरण गरिएको गाउँपालिका अध्यक्ष टासी नोर्बु गुरूङले जानकारी दिनुभयो। सल्यान र जाजरकोट जिल्लालाई जोड्ने झोलुङ्गे पुल भासिएको चार वर्ष बितिसक्दा समेत मर्मत हुन सकेको छैन। भेरी नदीमा अवस्थित झोलुङ्गे पुल भासिएको चार वर्ष बितिसक्दा पनि मर्मत तथा पुनर्निर्माणको काम नहुँदा स्थानीय आवागमनमा कठिनाई भोग्न बाध्य भएका छन्। बनगाड कुपिन्टे नगरपालिका दुई बामे बाउन्डाँडा पारिल्ला चैते कुरिल्ले लगायत गाउँमा झण्डै 300 परिवारहरू दैनिक प्रभावित भएका छन्। तीन वर्ष अघि वर्षामा भेरी नदीको बहाव बढ्दा झोलुङ्गे पुलको पिलर सहित पुल भासिएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। युद्धले तहस नहस भएको गाँजामा झण्डै एक तिहाई जनसंख्या भोकमरीको चपेटामा परेका छन्। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम WFPले यसअघि नै गाँजामा भोकमरीको गम्भीर खतरा रहेको उल्लेख गरिसकेको थियो। संयुक्त राष्ट्रसंघको खाद्य सहायता निकायले गाँजाको अवस्था अझै डरलाग्दो र चिन्ताजनक स्तरको भएको चेतावनी दिएको छ। इजरायलको कार्यवाहीको विश्वभर तीव्र आलोचना भइरहेका बेला गाँजामा अत्यावश्यक राहत सामग्री पुग्न नपाउँदा अवस्था भयावह भएको हो। WFPको विज्ञप्तिमा भनिएको छ, तीनजना मध्ये झण्डै एकजना मानिसले धेरै दिनदेखि केही पनि खान पाएका छैनन्। कुपोषण तीव्र रूपमा बढ़िरहेको छ, जस अनुसार झण्डै 90,000 महिला र बालबालिका तुरन्तै उपचारको खाँचोमा छन्। संस्थाले मेदेखि सेप्टेम्बरसम्म करिब 4,70,000 मानिस चरम भोकमरीको अवस्थामा पुग्ने अनुमान गरेको छ, जुन खाद्य सुरक्षाको सबैभन्दा डरलाग्दो स्तर हो। क्याम्बोडियाले थाइल्याण्डलाई तत्काल युद्ध विराम गर्न आह्वान गरेको छ। दुवै पक्षबीच भड़केको सीमा संघर्षमा 30 भन्दा बढ़ीको ज्यान गएपछि क्याम्बोडियाले युद्ध विरामका लागि आह्वान गरेको हो। राष्ट्रसंघका लागि क्याम्बोडियाली राजदूतले आफ्नो राष्ट्रले निशर्थ युद्ध विरामका लागि प्रस्ताव राखेको बताउनुभयो। थाइल्याण्डले भने क्याम्बोडियाको प्रस्तावमा कुनै प्रतिक्रिया जनाएको छैन।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गत आर्थिक वर्षमा मुलुकको प्रमुख भन्सार नाका वीरगंज हुँदै 24,13,60,00,000 मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न नेपालमा भित्रिएको छ। वीरगंज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 नेपालमा नै उत्पादन हुने खाद्य बालीहरू धान 7,14,50,00,000 मूल्य बराबरको भित्रिएको छ भने सोही अवधिमा 2,41,77,53,000 मूल्य बराबरको चामल नेपालमा भित्रिएको छ। त्यसै गरी आईसीपी नाकाबाट सो अवधिमा 8,14,47,00,000 मूल्य बराबरको मकै नेपाल भित्रिएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। वीरगंज भन्सार कार्यालयबाट गत वर्षभर फापर, कोदोको पिठो लगायतका खाद्यान्न 1,59,79,00,000 मूल्य बराबरको भित्रिएको छ भने गहुँ 4,20,63,00,000 मूल्य बराबरको भित्रिएको छ। अघिल्लो वर्ष 2081-82 वीरगंज नाकाबाट 22,56,23,00,000 मूल्य बराबरको धान, चामल, मकै मकै फापर कोदो तथा गहुँ लगायतका खाद्यान्न नेपाल भित्रिएको थियो। सोलुखुम्बु जिल्ला स्थित 82 मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ। जिल्लाको सोलु खोलामा निर्माण सम्पन्न आयोजनाको विद्युत सोलु कोरिडोरको 132 केभी डबल सर्किट प्रसारण लाइन मार्फत तिङला सब स्टेशन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो। सोलु हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्तित आयोजनाले गत साउन 4 गतेदेखि पहिलो युनिटको विद्युत उत्पादन शुरू गरी परीक्षण सकेर ग्रिडमा जोडिएको आयोजनाका सहायक प्रबन्धक कृष्ण बहादुर चौधरीले जानकारी दिनुभयो। आयोजनामा 41 मेगावाट क्षमताका 2 टर्बाइनहरू जडान गरिएको छ। आगामी 15 दिनसम्म उत्पादन र प्रसारण परीक्षण गर्ने र परीक्षणपछि विद्युत प्राधिकरणको स्वीकृति पाएसँगै आयोजनाले व्यावसायिक रूपमा विद्युत उत्पादन र प्रसारण गर्ने जनाएको छ। नेपाली लगानीकर्ता तथा विभिन्न युरोपियली बैंकहरूको 16 अर्ब लगानीमा निर्माण सम्पन्न भएको आयोजना निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहकारीमा बनेको आयोजना हो। निर्माण कम्पनीले आयोजना निर्माण कार्य 2 महिना अघि नै सम्पन्न गरी विद्युत उत्पादन आरम्भ भएको हो। भक्तपुरको चाँगुनारायण नगरपालिकाले जौखेलमा सञ्चालित 5 खानेपानी उद्योगमाथि प्रतिबन्ध लगाएको छ। नगरपालिकाको अनुगमन समितिको बैठकले जौखेलमा सञ्चालनमा रहेका 5 खानेपानी उद्योगलाई शनिबारदेखि पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो। नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीले ती उद्योगमाथि कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभयो। साउनको 2 साता शुरू हुँदा पनि मध्य प्रदेशमा यस वर्ष हालसम्म 47% मात्र रोपाई सम्पन्न भएको छ। समयमा वर्षा नहुँदा धान रोपाई गम्भीर रूपमा प्रभावित भएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। धनुषा महोत्तरी सिरा सहितका जिल्लामा थोरै मात्र रोपाई भएको छ। किसानले थोरै मात्रामा नदी प्रणालीको सिंचाई मार्फत सिंचाई गरे पनि अधिकांशले मोटर स्यालो ट्यूबवेल मार्फत सिंचाई गरिरहेका छन्। पानी नपर्दा किसानले लगाएका धानका ब्याड समेत सुक्न थालेको छ भने फाटाफुट रोपाई भएका खेत समेत धाजा फाटेका छन्।
अब खेल समाचार रमेश टमटाबाट।
दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेलाड़ी अक्सन यही साउन 24 गते हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार विज्ञप्ति जारी गर्दै एनपीएलको अक्सनको मिति उल्लेख गरेको हो। क्यानका अनुसार असार 28 साउन 6 गतेसम्म खुला भएको खेलाड़ी रजिस्ट्रेशनमा 458 खेलाड़ीले नाम दर्ता गराएका छन्। दर्ता भएका सबै खेलाड़ीको नाम एनपीएलका 8 फ्रेन्चाइज टोलीलाई पठाइएको क्यानले जनाएको छ। एनपीएलमा सहभागी टोलीले इच्छाएको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्ड मा रहेर अक्सनमा सहभागी खेलाड़ीको अन्तिम सूची केही दिनमा सार्वजनिक गरिने पनि जनाएको छ। दोस्रो संस्करणको एनपीएल आगामी नोभेम्बर डिसेम्बर महिनामा हुनेछ। जिल्ला तेक्वान्डो संघ काठमाडौँले 10 एसियाली पारा तेक्वान्डो च्याम्पियनशीप G40 सहभागी हुने 5 सहित 7 नेपाली टोलीलाई शनिबार विदाई गरेको छ। मलेसियाको कुचिङमा हुने प्रतियोगितामा 5 नेपाली खेलाड़ीले साउन 16 प्रतिस्पर्धा गर्नेछन्। टोली साउन 13 मलेसिया जानेछ। 5 खेलाड़ीले K44 क्याटेगोरी अन्तर्गत विभिन्न तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरूष 58 मुनि ओलम्पियन भरत सिंह महता तथा 63 मुनि अमीर भलोनले प्रतिस्पर्धा गर्नेछन्। महिला 57 मुनि पेरिस पाराओलम्पिक तथा 4 एसियाली पारा खेलकुदकी ऐतिहासिक काश्य विजेता पलेसा गोवर्धन तथा 47 मुनि कामना प्रसाई र रेणु तामाङले खेल्नेछन्। नेपाल टेनिस संघको 11 विशेष साधारण सभा तथा निर्वाचनले मनोहर दास मूललाई 4 का लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ। शनिबार भएको निर्वाचनले मूलको अध्यक्षतामा 17 केन्द्रीय कार्य समिति पनि निर्विरोध चयन गरेको हो। मूल यसअघि नेपाल टेनिस संघ तदर्थ समितिका संयोजक हुनुहुन्थ्यो। गुल्मी तेक्वान्डो दोजाङको आयोजनामा जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगिता हुने भएको छ। यही साउन 17 जिल्ला खेलकुद विकास समिति गुल्मीको कवर हलमा प्रतियोगिता सञ्चालन हुने सह आयोजक इस्मा तेक्वान्डो दोजाङका अध्यक्ष दीपक जीशीले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नीति र विचारका आधारमा मात्रै कम्युनिष्ट एकता हुनुपर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जोड़। जीवनशैली वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण आँखाको समस्या बढ़दो रहेको विज्ञहरूको भनाई। सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर 70 एक दम्पतिको मृत्यु र गाजाका झण्डै 1/3 जनसंख्या भोकमरीको चपेटामा। हवस् त, राति 9 समाचार सकियो। अब 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
Thank you.